नेपाल दर्पणमा साथी जानुका दुवारीसँगै अर्जुन पोखरेलको नमस्कार।
पालिका चुनाव 2079
अब 8 दिन बाँकी।
नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
पालिका चुनावका लागि मतपत्र छपाईको काम सकियो, भोलिसम्म सबैतिर ढुवानी भइसक्ने। 27 गते रातिदेखि 3 दिनसम्म सिमानाका बन्द गर्न र देशभर जाँड रक्सीको बिक्री रोक्न सरकारलाई आयोगको आग्रह।
कांग्रेसका 82% प्रतिनिधि गठबन्धनको पक्षमा रहेको प्रधानमन्त्री देउवाको भनाई, भरतपुरको विकास हेरेरै रेणु दाहाललाई मेयरमा सघाएको तर्क। कांग्रेस इमान्दार भएमा गठबन्धन लामो समयसम्म जाने, माओवादी अध्यक्ष प्रचण्डको दावी।
अमेरिकाले नेपाललाई झण्डै 80 अर्ब रूपियाँ अनुदान सहायता दिने, 5 वर्षमा खर्च गरिसक्ने सम्झौता।
कोरोनाका कारण 1.5 करोड मानिसको ज्यान गएको विश्व स्वास्थ्य संगठनको अनुमान, भारतमा आधिकारिक तथ्याङ्क भन्दा 10 गुणा धेरैको मृत्यु भएको हुन सक्ने।
र एभरेस्ट प्रिमियर लिगको 5औं संस्करण आउँदो कार्तिक 26 गतेदेखि शुरू हुने। आईपीएल क्रिकेटमा हैदराबादसँगको खेलमा दिल्ली पहिले ब्याटिङ गर्दै।
स्थानीय निर्वाचन 2079 लागि कार्य सञ्चालनका आधारभूत मार्गदर्शनहरूका हस्ताक्षरकर्ताहरूको अनुरोध।
विगतका अनुभवहरूमा विकास परियोजनाहरू र अग्रपंक्तिमा रहेका हाम्रा कर्मचारीहरूले निर्वाचनको दौरानमा विभिन्न पक्षबाट चन्दा तथा जिन्सी सहायता माग लगायत कार्य सञ्चालनका आधारभूत मार्गदर्शनहरू, बेसिक अपरेटिङ गाइडलाइन्स उल्लंघन हुने विभिन्न प्रकारका चुनौतीहरूको सामना गरेका छन्।
हामी हाम्रा कार्यक्रमका तोकिएका उद्देश्य बाहेक कुनै पनि समूह, राजनैतिक दल र उनीहरूसँग आबद्ध संस्थाहरूलाई चन्दा वा जिन्सी सहायता लगायतका कुनै पनि कुराहरू दबाव वा आफ्नो इच्छाले दिदैनौं।
हाम्रा स्रोतबाट उपलब्ध गराइएका उपकरण, माल सामान र साधनहरू हाम्रो कार्यक्रममा उल्लेखित उद्देश्य बाहेक अन्य कार्यहरूमा प्रयोग गर्न पाइने छैन।
हाम्रा सवारी साधनहरू विकासको कार्यक्रमसँग प्रत्यक्ष सम्बन्ध नभएका व्यक्ति वा सामानहरू ढुवानी गर्नका लागि प्रयोग गर्न पाइने छैन।
हामी कार्य सञ्चालनका आधारभूत मार्गदर्शन हस्ताक्षरकर्ताहरू सबैमा कार्य सञ्चालनका आधारभूत मार्गदर्शनहरू, बेसिक अपरेटिङ गाइडलाइन्सको सम्मान गर्दै हाम्रो साझा प्रयासद्वारा विकासको गतिविधिहरूलाई पारदर्शी, निष्पक्ष र स्वतन्त्र रूपमा अगाडि बढाउन र नेपालको आउँदो निर्वाचनहरूलाई सफल पार्नमा सहयोग पुर्याउनका लागि आह्वान गर्दछौं।
कार्य सञ्चालनका आधारभूत मार्गदर्शनहरूका हस्ताक्षरकर्ताहरू
संयुक्त राष्ट्र संघ, नेपाल स्थित अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरू र अन्तर्राष्ट्रिय गैर सरकारी संस्था संघ नेपाल।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का SMS, हुर हुरी चल्ने 4G इन्टरनेट, सललल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। आउँदो 30 गते हुने पालिका चुनावको लागि मतपत्र छपाईको काम सकिएको निर्वाचन आयोगले जनाएको छ। आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले भोलिसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने जानकारी दिनुभयो। उहाँले चुनावका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरूरी मानवीय र संवेदनशील कारण परेको अवस्था बाहेक फेरबदल नगर्न निर्देशन दिएको बताउनुभयो। निर्वाचन आयोगले सम्म निर्वाचन आचार संहिता उल्लंघन गर्ने 37 जना व्यक्ति तथा राजनैतिक दललाई स्पष्टीकरण सोधिसकेको जनाएको छ। यसैबीच गृहमन्त्री बालकृष्ण खाँड र रूपन्देहीको तिलोत्तमा नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरका उम्मेद्वार रामकृष्ण खाँड विरूद्ध उजुरी परेको छ। उहाँहरू नाताले दाजुभाइ हुनुहुन्छ। निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै तिलोत्तमा नगरपालिका 2 का दिपेश कणेलले गृहमन्त्री र मेयरका उम्मेद्वार विरूद्ध निर्वाचन अधिकृतको कार्यालयमा आज उजुरी दर्ता गराउनु भएको हो। गृहमन्त्री खाँडले निर्वाचन आचार संहिता विपरीत रूपन्देहीको तिलोत्तमा विभिन्न चुनावी अभियानमा सहभागी भएको उजुरीमा उल्लेख छ।
यसैबीच निर्वाचन आयोगले मतदानको दिनको 48 घण्टा अगाडिदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवत जावत बन्द गर्न सरकारलाई आग्रह गरेको छ। आयोगको आजको बैठकले वैशाख 27 गते मंगलबार राति 12 बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवत जावत बन्द गर्न र मतदान हुने दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न नेपाल सरकार गृह मन्त्रालयलाई पत्र लेखेर पठाउने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। यस्तै वैशाख 27 गते राति 12 बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि तोकिएको क्षेत्रमा जाँड रक्सी बिक्री वितरण र खानका लागि निषेध गर्न पनि गृह मन्त्रालयलाई आग्रह गर्ने आयोगले निर्णय गरेको छ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालले चितवनको भरतपुरमा रेणु दाहालले निकै राम्रा काम गरेको दावी गर्नुभएको छ। भरतपुरमा भएको गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै देउवाले पछिल्लो 5 वर्षको काम हेर्दा रेणु दाहाल देशकै 1 नम्बर मेयर बन्न सफल भएको समेत जिकिर गर्नुभयो। 5 दलीय गठबन्धनलाई कांग्रेसका 82% प्रतिनिधिले समर्थन गरेकैले आफूले झण्डै 2/3 मत पाएर सभापतिमा निर्वाचित भएको देउवाको दावी छ। सत्ता गठबन्धन कुनै पनि हालतमा टुट्न नदिन पनि भरतपुरका कार्यकर्ताले इमान्दार भएर साझा उम्मेद्वारलाई जिताउनु पर्ने देउबाको तर्क रहेको छ।
यो गठबन्धनका प्रति बेसीदेखि महाकालीसम्मका जनताको भरोसा भएरै होला 82% पार्टीका साथीभाइहरूको बहुमतले प्रधान पार्टी सभामा जितेको। रेणु दाहालजीलाई कुनै पनि शंका नहुने स्थितिबाट सहयोग गर्नुपर्छ। काम पनि हरेक गल्लीमा पिच भएको छ। त्यसले गर्दाखेरि यहाँको भाउ बढिसक्यो। भाउ काठमाडौँमा महँगो हुन थाल्छ। यहाँ जग्गा त भिल्ली बनाएको छ। उहाँले स्मार्ट सिटी बनाउनु घोषणा गर्नुभएको छ। यो सानो कुरा हो। यो यस्तो चाहिने जो उहाँले कामको सभा गर्नुभएको छ यो सानो कुरा हो। यो तपाईँहरूको लागि हो। यो तैपनि अब यो भइरह रेड हुँदैन भन्नुहोस्। यस्तो काम गर्ने मान्छे तपाईँहरू को हुन्छ त यहाँ?
आमसभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले अभिभावक ठानेका चितवन कांग्रेसका केही नेताले निकै तुच्छ आरोप लगाएको भन्दै भरतपुरमा गठबन्धन असफल बनाउने षड्यन्त्र गरेमा देश दुर्घटनातिर जाने जिकिर गर्नुभयो। अहिलेको चुनावमा गठबन्धन सफल भएमा 5 वटा पार्टी लामो समयसम्म मिलेर जान सक्ने प्रचण्डको भनाइ छ।
नेता कार्यकर्ताहरूको पनि एउटा ठूलो अग्नि परीक्षा छ। तपाईँहरूले प्रचण्डलाई दिगो रूपमा यो गठबन्धनलाई सुदृढ गर्न मलाई ऊर्जा दिनुहुन्छ कि प्रचण्डलाई अझ टेन्सन दिएर हेरौँ न त भनेर टेन्सन दिन चाहनुहुन्छ? यो फैसला तपाईँहरूको हातमा पनि छ।
आमसभामा सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको मुख्य प्रतिस्पर्धी माओवादी केन्द्र नभई एमाले भएकोले माओवादीसँग तालमेल गर्दा कार्यकर्ताले विरोध गर्न नहुने बताउनुभयो। यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ लगायतले चितवनमा कांग्रेसले इमान्दारिताका साथ गठबन्धनका उम्मेद्वारलाई सहयोग गर्नुपर्ने बताउनुभयो। यस्तै चितवन कांग्रेसका पूर्व सभापति जित नारायण श्रेष्ठले भरतपुरमा रेणु दाहालसहित गठबन्धनका सबै उम्मेद्वारलाई जिताउने तर माओवादीले विगतमा यसपटक पनि धोका दिन नहुने बताउनुभयो। भरतपुरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेद्वारी दिनुभएको छ। उहाँलाई प्रधानमन्त्री देउबा सहितका नेताले पटक पटक फकाउँदा पनि उम्मेद्वारी फिर्ता नलिने अडानमै हुनुहुन्छ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिकको आशाको केन्द्र एमाले नै भएको दावी गर्नुभएको छ। कैलालीको बर्दगोरियामा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको विजयलाई कसैले रोक्न नसक्ने जिकिर गर्नुभयो। उहाँले अहिलेको परमादेशी सरकारलाई हटाउनका लागि पनि पालिका चुनाव जितेर स्पष्ट सन्देश दिनुपर्ने जिकिर गर्नुभयो।
सरकार गठन गर्दै हुनुहुन्छ र हिँड्न खोज्दै यो परमादेशी सरकार यस सरकारलाई आज विदाई गर्ने बाटोतिर त्यस सरकारलाई विदाई गर्छौ भन्ने सन्देश यस स्थानीय तहको निर्वाचनले दिनुपर्ने।
अर्को हप्ता शुक्रबार हुने चुनावको लागि सबै पालिकामा उसै गरी चहल पहल बढेको छ। तैपनि महानगर र उपमहानगरमा धेरैको ध्यान केन्द्रित छ। देशभर 6 वटा महानगरपालिका र 11 वटा उपमहानगरपालिका छन्। 6 वटा महानगरपालिकाका मुख्य प्रतिस्पर्धी उम्मेद्वारका कुरा यसअघि नै हामीले प्रस्तुत गरिसकेका छौं। आजदेखि उपमहानगरपालिकाका मुख्य प्रतिस्पर्धी उम्मेद्वारका प्रतिबद्धता सुन्छौं। आज हामीसँग दाङका 2 वटा उपमहानगरपालिकाका उम्मेद्वार हुनुहुन्छ। दाङमा घोराही र तुलसीपुर 2 वटा उपमहानगरपालिका छन्। 2 वटै उपमहानगरमा एमाले एक्लै र काँग्रेस र माओवादी केन्द्र सहितको दलीय गठबन्धनबाट साझा उम्मेद्वार चुनावी मैदानमा छन्। अघिल्लो पालिका चुनावमा दुईवटै उपमहानगरमा एमाले जितेको थियो तर अहिले गठबन्धन रहेकोले चुनावी नतिजाको चासो बढेको छ। घोराईमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा र एमालेबाट निवर्तमान मेयर नरुलाल चौधरी प्रतिस्पर्धामा हुनुहुन्छ। यस्तै तुलसीपुरमा गठबन्धनका तर्फबाट काँग्रेसका गहेन्द्र गिरी र एमालेका टीकाराम खड्का चुनावी मैदानमा हुनुहुन्छ। सुनौ घोराई र तुलसीपुर उपमहानगरपालिकाका मेयरका मुख्य प्रतिस्पर्धीका प्रतिस्पर्धा।
नमस्कार, म घोराई उपमहानगरपालिकाको गठबन्धनको तर्फबाट उम्मेद्वार, मेरो नाम हेमराज शर्मा। अब घोराई उपमहानगरपालिकामा देखा परेका सम्पूर्ण प्रकारका समस्याहरूलाई समाधान गरेर घोराई उपमहानगरपालिका भ्रष्टाचार रहित उपमहानगरपालिका, सुशासन सहितको नगरपालिका, आर्थिक समृद्धि सहितको नगरपालिका र दिगो विकास सहितको नगरपालिका र यसले जनताको जीवन स्तरमा रूपान्तरण गर्ने नगरपालिका, जनताका आधारभूत समस्याहरूलाई समाधान गर्ने नगरपालिकाको रूपमा पर्यटन र हामी घोराई उपमहानगरपालिकालाई स्वच्छ, सुन्दर र समृद्ध नगरपालिका बनाउने उद्देश्यका साथ अगाडि बढिराखेका छौँ।
नमस्कार, म नरुलाल चौधरी, नेकपा एमालेको तर्फबाट घोराई उपमहानगरपालिकाको नगर प्रमुखको पदमा उम्मेदवारी भएको छ र यति बेला म आदरणीय नगरवासी आमा बुवा दाजुभाइ दिदीबहिनी तथा यहाँका समाजसेवी बुद्धिजीवी पत्रकार लगायत सम्पूर्ण आदरणीय महानुभावहरू, हामी यति बेला 5 वर्ष कार्यकाल पूरा गरेर फेरि अर्को स्थानीय तहको निर्वाचनमा प्रक्रियामा छौँ र आगामी दिनमा 5 वर्षीय अनुभवलाई अझ हामी विकसित र समृद्ध बनाउने कुरामा हाम्रो भूमिका रहनेछ र फेरि पनि नेकपा एमालेको तर्फबाट हामी उम्मेद्वार भएका छौँ र हामीले नयाँ ढङ्गले अझ थप विकास गर्नका लागि यसपटक फेरि पनि तपाईँको माया ममता र सहयोगको अपेक्षा गरेका छौँ।
नमस्कार, म टीकाराम खड्का, तुलसीपुर उपमहानगरपालिकाको मेयर पदको प्रत्याशी उम्मेद्वार हुँ। मैले तुलसीपुरको समग्र विकास निर्माणको सन्दर्भमा शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, एउटा सुन्दर सहर निर्माण गर्ने परिकल्पना साथ उम्मेदवारी दिएको छु। यहाँभित्र भएका तमाम समस्याहरूलाई समाधान गर्नका निम्ति, जस्तो सुकुम्बासी समस्या हल गर्ने कुरा, सुरुङ मार्ग निर्माण गर्ने कुरा, सहरमा सहरलाई सुन्दर बनाउनलाई यो बिजुली बत्तीदेखि लिएर केबललाई भूमिगत रूपमा चाहिँ मतलब व्यवस्थापन गर्ने कुरा, यो सड़कको मापदण्ड अनुरूप सड़क निर्माण, सबै क्षेत्रमा सड़क निर्माण गर्ने कुरा र रोजगार सिर्जना गर्ने कुरा मेरो प्रतिबद्धता छ र त्यसकारणले मलाई यसपाला तुलसीपुरवासीले अत्याधिकले विजय गराउन अनुरोध गर्छु।
मेरो नाम गेहेन्द्र गिरी, म तुलसीपुर उपमहानगरपालिकाको मेयरको दावेदार प्रत्याशी र म निर्वाचित भए मेरा मतदाताहरूले मलाई सहयोग गर्नुभयो, विजय गराउनु भयो भने यहाँ थुप्रै अव्यवस्थित भएका छन्, अनियमितता भएका छन्, भ्रष्टाचार भएका छन्, त्यो सबैको समस्याको समाधान गर्न म कटिबद्ध रहनेछु र विशेष गरेर यहाँलाई थाहा छ यो चाहिँ सबभन्दा ठुलो खानेपानीको समस्या छ, सडकको छ, बत्तीको चाहिँ छ, शिक्षाको छ, स्वास्थ्यको छ र साथसाथै अव्यवस्थित बसोबासको समस्या छ। त्यसैले यी सम्पूर्ण चिजको लागि मलाई एकचोटि काम गर्ने अवसर यहाँले दिनुहुनेछ भने म जनताहरूसँग विनम्र अनुरोध गर्न चाहन्छु। धन्यवाद।
उहाँहरू हुनुहुन्थ्यो दाङको घोराही र तुलसीपुर उपमहानगरमा मेयरका मुख्य प्रतिस्पर्धी उम्मेद्वार। आआफ्ना प्रतिबद्धता सुनाउँदै सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
₹6.5 वर्षमा
नै निक्षेपमा राखेको रकम दोब्बर हुन्छ अनि 1-2 भएन त।
अनि बिचमै पैसा चाहियो भने के गर्ने, थाहा छ त?
किन थाहा नहुनु, आफूलाई चाहिएको बेलामा निक्षेपको 90% सम्म कर्जा लिन पाइन्छ, साथै निशुल्क क्रेडिट कार्ड पनि लिन सकिन्छ।
ओहो, यो त सबैलाई सुनाउनु पर्ने कुरा पो हो त। म पनि विदेशमा कम ब्याज दरमा निक्षेप राख्ने छोरीलाई आजै सानीमा डबल धमाकामा पैसा राखी यो मौका नगुमाउनु भनिहाल्छु ल।
अनि दाइ, छर छिमेकीहरू चाहिँ यो मौकाबाट छुट्लान् नि।
त्यो त म भनिहाल्छु नि।
आजै खोलौ कम निष्क्रिय कर्जा भएको सानिमा बैंकमा डबल धमाका मुद्दती खाता मुद्दतीमा 7% प्रतिफलका साथै बचत खातामा पनि 8.03% सम्मको उच्च ब्याज दर थप जानकारीका लागि नजिकैको शाखा वा 9801190119 सम्पर्क गर्नुहोला
सानिमा बैंक सबल अनि विश्वसनीय
जब पैसा चाहिन्छ आयामी गर्न आइन्छ उतार पैसा पठाइन्छ साह्रै नै रमाइन्छ
किन
किन भने ढुक्कले पैसा पठाइन्छ 1 GB डेटा पाइन्छ ढुक्कले पैसा पठाइन्छ 1 GB डेटा पाइन्छ
आइमी गरौँ रमाऊ किनकि विदेशबाट मनीग्राम इन्स्टेन्ट क्यास इजी रेमिट र अल अन्सारी एक्सचेन्जबाट पठाएको रकम नेपालमा एनसेल प्रयोगकर्ताहरूले आइमी गरेर प्राप्त गर्दा 1 GB डाटा फ्रीमा पाइन्छ आइमी गरौँ है
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले पालिका चुनावको लागि मतपत्र छपाईको काम सकियो भोलिसम्म सबैतिर ढुवानी भइसक्ने काँग्रेसका 82% प्रतिनिधि गठबन्धनको पक्षमा रहेको प्रधानमन्त्री देउबाको दावी लगायतका खबर प्रस्तुत गर्यौं
अब बाँकी खबर प्रहरी महानिरीक्षक आईजीपी नियुक्ति विरूद्ध परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ सरकारले वरियता मिचेर धीरज प्रताप सिंहलाई महानिरीक्षक नियुक्त गरेको भन्दै प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा न्यायाधीश सुषमालता माथेमाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो अब यो मुद्दामा जेठको 17 गतेदेखि पूर्ण सुनवाई हुनेछ पोखरेलले विधि मिचेर आफूभन्दा कनिष्ठलाई आईजीपी नियुक्त गरेकाले नियुक्तिको निर्णय खारेज गरेर आफूलाई महानिरीक्षकको जिम्मेवारी दिन माग गरेर रिट दायर गर्नुभएको थियो सर्वोच्चले अन्तरिम आदेश दिन नमानेपछि महानिरीक्षक धीरज प्रताप सिंहलाई पूर्ण अधिकारसहित काम गर्ने बाटो खुलेको छ
नेपाल सरकार र अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग युएसएआईडी बीच झण्डै 80 अर्ब रूपियाँको अनुदान सहायता सम्झौतामा हस्ताक्षर भएको छ सम्झौता पत्रमा अर्थ मन्त्रालयका सहसचिव तथा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख ईश्वरी प्रसाद अर्याल र युएसएआईडीका लागि नेपाल निर्देशक सेपिदेह की वंशदले हस्ताक्षर गर्नुभएको छ सम्झौता अनुसार युएसएआईडीले 5 वर्षमा 659 मिलियन डलर अर्थात झण्डै 79 अर्ब 71 करोड़ रूपियाँ नेपाललाई उपलब्ध गराउनेछ नेपाललाई मध्यम आय भएको देश बनाउनको लागि दिगो विकासका लक्ष्य पूरा गर्न प्राकृतिक प्रकोप र जलवायु परिवर्तनका असर कम गर्न रकम खर्च हुनेछ सहायता सम्झौताको रकम अर्थ मन्त्रालयको रातो किताब अन्तर्गत नै खर्च हुनेछ कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव अर्यालले नेपाल र अमेरिका बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 75 वर्ष पुगिसकेको र यो अवधिमा अमेरिकाले नेपाल र नेपालीको लागि गरेको सहयोगको प्रशंसा गर्नुभयो
यस्तै चालू आर्थिक वर्षमा राष्ट्रिय वार्षिक कुल गृहस्थ उत्पादन जीडीपीमा बागमती प्रदेशको हिस्सा 1/3 भन्दा धेरै हुने भएको छ केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रदेशगत अनुमान विवरण अनुसार राष्ट्रिय जीडीपीमा बागमतीको हिस्सा सबैभन्दा धेरै 36.9% रहने उल्लेख छ बागमतीले गएको आर्थिक वर्षमा 36.7% हिस्सा ओगटिएको थियो यो वर्ष राष्ट्रिय वार्षिक कुल गृहस्थ उत्पादन 48.52 खर्ब रूपियाँ हुने विभागको प्रक्षेपण छ यसमध्ये बागमती प्रदेशको कुल गृहस्थ उत्पादन उपभोक्ता मूल्यमा 17.91 खर्ब रूपियाँ हुने अनुमान गरिएको छ जीडीपीमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको 4.1% अर्थात 1.98 खर्ब रूपियाँको हाराहारी हुने अनुमान विभागको छ चालू आर्थिक वर्षको आर्थिक वृद्धि दर 5.84% रहने अनुमान गरिएकोमा सबैभन्दा धेरै बागमती प्रदेशको आर्थिक वृद्धि दर 6.7% र मधेस प्रदेशको सबैभन्दा कम 4.8% रहने अनुमान छ
आउँदो 30 गते हुने पालिका चुनावको लागि मतदान केन्द्र तोकिएका विद्यालयहरूमा 3 दिनसम्म पढ़ाई सञ्चालन नगर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ मतदान केन्द्र परेका विद्यालयहरूमा 28 गतेदेखि 30 गतेसम्म भौतिक उपस्थितिमा पढ़ाई सञ्चालन नगर्नको लागि पत्र मार्फत निर्देशन दिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी सुरेश कुमार जोशीले जानकारी दिनुभयो केन्द्रले मतदान स्थल तथा मतदान केन्द्र तोकिएका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थिति नगराउन र वैकल्पिक पद्धतिबाट पठन पाठनको व्यवस्था मिलाउन भनेको छ
उपराष्ट्रपति नन्दबहादुर पुनले देशको आर्थिक विकास सहितको समृद्धिका लागि राज्यका निकाय पारदर्शी र नागरिक प्रतिक जवाबदेही बन्नुपर्ने बताउनु भएको छ। राष्ट्रिय सूचना आयोगको 15 स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले सूचनाको हकको प्रभावकारी कार्यान्वयन भए मात्रै राज्य र नागरिकको हित हुने बताउनु भएको हो। सुशासन लोकतन्त्र र राष्ट्रको समृद्धिका लागि सूचनाको हकको महत्व रहेको उल्लेख गर्दै उहाँले जहाँ नागरिकले राज्य तथा सार्वजनिक निकायको काम कारवाहीबारे सहज सूचना पाउँछन् त्यो देशमा सुशासन र असल शासन कायम हुने बताउनुभयो।
यसैबीच होटल एसोसिएशन अफ नेपाल हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहले नेपालमा खाना पर्यटनको प्रचुर सम्भावना रहेको बताउनु भएको छ। आज काठमाडौँमा सेफ्स एसोसिएशन अफ नेपालको 28 वार्षिक उत्सव समारोहमा उहाँले नेपालमा खाना पर्यटनको प्रचुर सम्भावना रहेको बताउनु भएको हो। उहाँले नेपालमा सेफहरू अर्थात खाना पकाउने मानिसहरू मनज्ञ उत्पादन भए पनि सबै क्षेत्रमा पुर्याउन नसकिएको बताउनुभयो।
पछिल्लो 24 घण्टामा थप 17 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी 3,811 जनाको नमूना परीक्षण गर्दा थप 17 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 15 जना कोरोना भाइरसका संक्रमित निको भएसँगै अब नेपालमा 217 जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। 24 घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन। थप 92,088 जनाले कोरोना विरूद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
क्वालिटी र स्वादमा कुनै सम्झौता नगरी तपाईहरूको अर्डर अनुसारको फूड ड्रिंक्स तथा बेकरीका आइटमहरू 24 घण्टा जुनसुकै समयमा काठमाडौँ उपत्यकाभित्र हजुरहरूले चाहेको स्थानमा डेलिभरी गर्न हामी तयार बसेका छौं। अब हजुरहरूको मायाले हाम्रो सेवा चितवनमा पनि विस्तार भएको जानकारी गराउँदछौ। लाटो कोसेरो जो रातभर नसुती तपाईहरूको सेवामा हाजिर छ। www.latokoserofoods.com फोन 98473-79890 98010-79890।
सबै नेपालीको बचत खाता, अब बचत खातामै अविश्वसनीय उच्चतम ब्याज दर। ग्लोबल आईएमई ब्याङ्कको सबै नेपालीको बचत खातामा पाउनुहोस् 8.03% को वार्षिक ब्याज दर। आजै ग्लोबल आईएमई ब्याङ्कमा बचत गरी उच्चतम प्रतिफल प्राप्त गर्नुहोस्।
ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
जहाँ जता रहे पनि
जति दौडधुप गरे पनि
नभुलौं है आराम चाहिन्छ।
त्यसका लागि क्लासिक म्याट्रिस छ।
हो, बिहानदेखि साँझसम्मको काम र थकानबाट हामीलाई विश्राम पनि चाहिन्छ। आरामदायी निन्द्रा र ताजा बिहानीका लागि क्लासिक म्याट्रिस, क्लासिक इन्डस्ट्रिज प्राली।
थोरै बचत धेरै कायदा, बिमाका सन् फाइदै फाइदा।
सरकारी स्वामित्व र बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय बिमा संस्थान।
जीवन बिमाका लागि आजै राष्ट्रिय बिमा संस्थान रामसाहपत काठमाडौँ वा नजिकैको शाखामा सम्पर्क गरौँ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सल्यानमा भएका छुट्टा छुट्टै घटनामा दुईजना महिलाको ज्यान गएको छ। पयौंको घाँस काट्ने क्रममा रूखबाट लडेर सादा नगरपालिका 9 मेलटाकुराका 71 वर्षीय लती बोहराको ज्यान गएको छ। यस्तै सिद्धकुमा गाउँपालिका 4 जाता खानेकी 40 वर्षीय तिरसरी पुनको आफन्तको विवाहमा गएर फर्किँदा घर नजिकैको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
बर्दियाको गेरुवा नदीमा नुहाउने क्रममा एकजना बेपत्ता भएका छन्। मधुवन नगरपालिका 3 धनौराका दिलीप थारू गेरुवा कर्णालीमा नुहाउने क्रममा दिउँसो बेपत्ता भएको र उहाँको खोजी भइरहेको प्रहरीले जनाएको छ। यस्तै तनहुँको ब्यास नगरपालिका 1 माइली डाँडामा रेलिङले च्यापिएर एकजना महिलाको ज्यान गएको छ। G1-5875 नम्बरको टिप्परले निर्माण सामग्री खन्याउने क्रममा घरको रेलिङमा ठक्कर दिएको र त्यही रेलिङले च्यापिएर वसुन्धरा विकको ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै पाल्पामा भएको जीप दुर्घटनामा एकजनाको ज्यान गएको छ, दुईजना घाइते भएका छन्। बुटोबलबाट रामपुरका लागि छुटेको लु एक 77-80 नम्बरको जीप तिनाउ गाउँपालिका 5 चरचरेमा दुर्घटना हुँदा जीप धनी रामपुर 3 का सूर्यप्रसाद श्रेष्ठको ज्यान गएको छ। घाइते भएका चालक निस्ती गाउँपालिका 4 का खेमबहादुर खाम्चा र रामपुर नगरपालिका 3 का टुकनारायण श्रेष्ठको उपचार भइरहेको छ।
दार्चुलाको ब्यास गाउँपालिका 1 खलङ्गाका स्थानीय आफ्ना पशु चौपाय सहित गाउँ पुग्न थालेका छन्। 6 महिना गर्मी छल्न तथा खेतीपाती भित्र्याउन र नयाँ बाली लगाउन भन्दै उनीहरू तिङ्कर गाउँ पुगेका हुन्। चिसो बढेपछि उनीहरू गाउँ छाडेर सदरमुकाम खलङ्गा लगायतका ठाउँमा पुगेका थिए। अहिले फेरि सदरमुकाम लगायतका ठाउँबाट गर्मी छल्न र खेतीपाती लगाउन भन्दै उनीहरू गाउँ फर्किन थालेका हुन्। सदरमुकाम खलङ्गाबाट 5-6 दिनमा तिङ्कर गाउँ पुगिन्छ। भारतीय प्रशासनको अनुमति लिएर स्थानीयहरू हिमाली गाउँतर्फ उक्लिएका हुन्।
शेयर बजार परिसूचक नेप्सी आज 37.6 अङ्कले घटेर 2238.62 बिन्दुमा झरेको छ। आज 232 कम्पनीका 46,74,000 किता शेयर 1,65,45,00,000 रुपियाँमा कारोबार भएका छन्।
नेपाल आयल निगमले खाना पकाउने ग्यासको अभाव नरहेको बताए पनि उपभोक्ताले सजिलै ग्यास पाउन सकिरहेका छैनन्। यही विषयमा आएका विचार र प्रतिक्रियालाई आजको मेरो पनि भन्नु छमा समेटेका छौं। माधव नाम राखेका साथीको प्रतिक्रिया छ, खाना पकाउने ग्यास पाइन्छ तर महँगीले ग्यास डिलरसम्म पुग्न चाहिँ गाह्रो पारेको छ। राम अधिकारी भने ग्यास पाउन सजिलो छैन भन्दै लेख्नुहुन्छ। कालो बजारीको बिगबिगीले गर्दा हामी जस्ता साधारण नागरिकको चुलो बल्न गाह्रो भएको छ। तर पनि बजार अनुगमन छैन, ग्यास मात्रैको अभाव होइन, अहिले सबैजसो वस्तुको मूल्य वृद्धिले भान्सा महँगो हुँदै गएको छ। प्रकाश पृष्ठ लेख्नुहुन्छ, म विद्यार्थी हुँ, कोठा नजिकैको ग्यास पसलमा ग्यासै पाउन मुस्किल छ। 7 दिनसम्म साथीको कोठामा गएर खाना खाए, व्यापारीले लुकी छिपी ग्यास बिक्री गरिरहेका देखिन्छ, उनीहरूलाई खै कारवाही। अमित श्रीले पनि 1 हप्तादेखि ग्यास पाएको छैन भन्दै गुनासो गर्नुभएको छ। बद्री धरेल भने व्यङ्ग्य गर्दै लेख्नुहुन्छ, उम्मेद्वार घर घरमा पुग्ने यति बेला पनि ग्यास पाइन्न भन्नु त लाज हुन्छ, चुनावी रौनक छ, आफ्ना क्षेत्रमा उठेका उम्मेद्वारलाई फोन गर्ने, जवाफमा चुनावपछि भान्सैमा पाइपबाट ग्यास आउँछ भन्ने आश्वासन त पाइहालिन्छ नि। अनि ग्याल्मु पाखरिन तामाङ भने आफूहरूलाई अहिले ग्यास भन्दा पनि रासायनिक मलको आवश्यकता रहेको बताउनुहुन्छ। उहाँले लेख्नु भएको छ, मकै बालीमा मल हाल्ने बेला भयो तर बजारमा न मल छ न सरकारी निकायले किसानलाई मलको बारेमा कुनै जानकारी नै दिएका छन्। यस विषयमा सरकारी निकाय गम्भीर हुन पर्यो। विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी दीपा तिमल सेना। नेपाल दर्पणमा अब विदेशको खबर। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना महामारीका कारण अहिलेसम्म विश्वमा झण्डै 15 मिलियन अर्थात 1.5 करोड़ मानिसको ज्यान गएको हुन सक्ने अनुमान गरेको छ। यो तथ्याङ्क 2 वर्षमा कोरोनाका कारण ज्यान गुमाएकाको तुलनामा 13% भन्दा धेरै हो। कतिपय देशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भन्दा निकै कम गणना भएको हुन सक्ने संगठनले जनाएको छ। अहिलेसम्म 2 वर्षमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या 54,00,000 मात्र रहेको आधिकारिक तथ्याङ्क रहेको छ। डब्ल्यूएचओले भारतमा मात्रै कोरोनाका कारण 47,00,000 जनाको ज्यान गएको हुन सक्ने बताएको छ। यो आधिकारिक तथ्याङ्क भन्दा 10 गुणा धेरै हो। विश्व स्वास्थ्य संगठनको अनुमानलाई लिएर भारत सरकारले भने चिन्ता व्यक्त गरेको छ। भारतमा आधिकारिक तथ्याङ्क अनुसार कोरोनाका कारण ज्यान गुमाउनेको संख्या 5,23,975 जना रहेको छ। अहिले भारतमा दैनिक झण्डै 3,000 कोरोनाका नयाँ संक्रमित थपिने गरेका छन्। भारतसँगै रूस, इन्डोनेसिया, अमेरिका, ब्राजिल, मेक्सिको र पेरूमा पनि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या अनुमान गरिएको भन्दा झण्डै 3 गुणा बढ़िरहेको पाइएको बीबीसीले जनाएको छ।
युक्रेनको अजोबस्थलमा रहेको स्टील कारखानामा रूस र युक्रेनका सेनाबीच भीषण लड़ाई चलिरहेको छ। मरियोपोलका सबै क्षेत्र रूसले कब्जामा लिए पनि स्टील कारखानाभित्र युक्रेनका केही सैनिक र नागरिक आश्रय लिएर बसेका छन्। केही नागरिकलाई कारखानाबाट उद्धार गरिए पनि सैनिक भने भित्रै रहेको र रूसी सेनाले गए रातिदेखि भीषण आक्रमण गरेको खबरमा उल्लेख छ। पछिल्ला केही हप्तादेखि रूसी सेनाले स्टील कारखानालाई बाहिरबाट मात्रै घेरा हाले पनि गए रातिदेखि भने उद्योगभित्रै प्रवेश गर्न थालेको बीबीसीले जनाएको छ। अजोबस्थलको अवस्था अत्यन्तै कठिन अवस्थामा पुगेको र आफ्नो सेनाले अन्तिमसम्म लडिरहन प्रयास गरिरहेको बटालियन कमाण्डर डेनिस प्रोकोप पेन्सकोले बताउनु भएको खबरमा उल्लेख छ।
अब खेल खबर। एभरेस्ट प्रिमियर लीग ईपीएल क्रिकेटको पाँचौं संस्करण आउँदो कार्तिक 26 गतेदेखि शुरू हुने भएको छ। आयोजक ईपीएल प्रालीले विज्ञप्ति निकालेर पाँचौं संस्करणको प्रतियोगिता कार्तिक 26 मंगसिर 10 गतेसम्म हुने जनाएको हो। प्रस्तावित मितिलाई नेपाल क्रिकेट संज्ञानले स्वीकृति दिएको ईपीएलले जनाएको छ। ईपीएलका प्रमुख कार्यकारी अधिकृत अमीर अख्तरले आउँदो संस्करणको ईपीएल पहिलेको भन्दा धेरै सुधारिएको हुने दावी गर्नुभयो।
र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेलिरहेका छन्। मुम्बईमा हैदराबादले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको दिल्लीले सामान्य प्रदर्शन गरेको छ। दिल्लीले ताजा अवस्थामा 8 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 62 रन बनाएको छ। हैदराबाद 9 खेलमा 10 अङ्कका साथ पाँचौं स्थानमा छ। 8 अङ्कसहित दिल्ली सातौं स्थानमा रहेको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिनै लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
पालिका चुनावका लागि मतपत्र छपाईको काम सकियो, भोलिसम्म सबैतिर ढुवानी भइसक्ने, 27 गते रातिदेखि 3 दिनसम्म सिमानाका बन्द गर्न र देशभर जाँड रक्सीको बिक्री रोक्न सरकारलाई आयोगको आग्रह।
कांग्रेसका 82% प्रतिनिधि गठबन्धनको पक्षमा रहेको प्रधानमन्त्री देउबाको भनाई, भरतपुरको विकास हेरेरै रेणु दाहाललाई मेयरमा सघाएको तर्क। कांग्रेस इमान्दार भएमा गठबन्धन लामो समयसम्म जाने माओवादी अध्यक्ष प्रचण्डको दावी।
अमेरिकाले नेपाललाई झण्डै 80 अर्ब रूपियाँ अनुदान सहायता दिने, 5 वर्षमा खर्च गरिसक्ने सम्झौता।
कोरोनाका कारण 1.5 करोड मानिसको ज्यान गएको विश्व स्वास्थ्य संगठनको अनुमान, भारतमा आधिकारिक तथ्याङ्क भन्दा 10 गुणा धेरैको मृत्यु भएको हुन सक्ने।
र एभरेस्ट प्रिमियर लीगको पाँचौं संस्करण आउँदो कार्तिक 26 गतेदेखि शुरू हुने। आईपीएल क्रिकेटमा हैदराबादसँगको खेलमा दिल्ली पहिले ब्याटिङ गर्दै।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सरोज थापासँगै हामी जानुका दुवाडी र अर्जुन पोखरेल पनि विदा हुन्छौं। कोरोना विरुद्धको खोप लगाउन छुट्नु भएको छ भने आफ्नो वाडामा सम्पर्क गर्नुहोला। नमस्कार।